नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म निरज पिठाकोटे। सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np तथा अफिसियल फेसबुक पेज नारायणी एफएम 103.8 मेगाहर्ज वीरगन्जबाट पनि हरेक दिन बिहान 7 बजेदेखि 7:15 बजेसम्म कार्यक्रम आजको सन्दर्भमा हामी विभिन्न समसामयिक विषयमा छलफल र संवाद गर्छौँ। कार्यक्रम आजको सन्दर्भमा आज हामी लोकतन्त्रको विषयमा कुराकानी गर्छौँ। आज लोकतन्त्र स्थापना भएको 15 वर्ष पुगेको छ। 62-63 जनआन्दोलनले लोकतन्त्र स्थापना गरेको थियो। राजसंस्थाको पारिवारिक र जहानिया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनरावगन भएको दिन आज देशभर भव्यताका साथ लोकतन्त्र दिवस मनाइँदैछ। 62-63 ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात 11 गते निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो। त्यति बेला सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनमा रहेका राजनीतिक दलहरूबीच 12 बुँदे सहमति पश्चात 19 दिने ऐतिहासिक जनआन्दोलनपछि लोकतन्त्र स्थापना भएको थियो। लोकतन्त्रको 15 वर्षसम्म आइपुग्दाखेरि आम जनताले के अनुभूति गरेका छन्, के पाए, कति गुमाए, अहिलेसम्म कति पाए लोकतन्त्रको उपलब्धिहरू, कति संस्थागत भए, यसै विषयमा हामी समीक्षा गर्छौँ। र कार्यक्रममा आज हामीसँग हुनुहुन्छ ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक हुनुहुन्छ, सहायक क्याम्पस प्रमुख पनि हुनुहुन्छ रोशन लामिछाने, उहाँसँग कुरा गर्छौँ। रोशनजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद
हजुर। आज लोकतन्त्र दिवस, यहाँलाई लोकतन्त्रको धेरै धेरै शुभकामना।
धन्यवाद। पहिला त प्राध्यापक होइन, शिक्षण शाखाको र अर्को कुरा, अहिले शाखा क्याम्पस प्रमुख पनि पदमा म छैन। हजुर, अहिले म शिक्षण शाखा मात्रै हो। सबैभन्दा पहिले यहाँलाई लोकतन्त्र दिवस शुभकामना छ। लोकतन्त्र दिवस हामीले यो 62-63 जनआन्दोलन पश्चात मनाउँदै आएको हौँ, जब नेपालमा राजा ज्ञानेन्द्रको पाँचाइ समाप्त भयो र माओवादीसँग मिलेर तत्कालीन 7 दलले नेपालमा शान्ति स्थापना गरे। जुन संसदीय व्यवस्थालाई मान्दैनौँ भनेर जङ्गल गएका, हतियार बोकेर हिँडेका माओवादीलाई तत्कालीन कृषक प्रहरीको नेतृत्वमा, प्रधानमन्त्रीको नेतृत्वमा नेपालमा शान्तिवार्ताको मार्फत संसदीय व्यवस्था नै मान्छु भनेर लोकतान्त्रिक व्यवस्थामा उहाँहरू फर्केर एउटा देशले गति दिएको थियो। तत्कालीन व्यवस्थामा त्यो दिनदेखि हामीले नेपालमा लोकतन्त्र दिवस मनाउँदै आएका छौँ।
यो लोकतन्त्र दिवस मनाइरहँदाखेरि के पायौँ, के गुमायौँ, हामीले जनताले के पाए, के गुमायो त भन्नु त?
लोकतन्त्र दिवस मनाउँदै गर्दा जनताले केही पनि गुमाएको छैन, जनताले धेरै कुरा पाएका छौँ। हामी जनता भनेको हामी सबैजना हौँ। पहिलो कुरा, जनता भनेको तपाईँ पत्रकार पनि हो, हामी जनता नागरिक हौँ, सबैजना हौँ। र लोकतन्त्रमा के हुन्छ भने, लोकतन्त्र आफ्नो एउटा राम्रो उत्तम सर्वोत्कृष्ट शासन व्यवस्था हो। लोकतन्त्रमा विधिको शासन हुन्छ, लोकतान्त्रिक व्यवस्थामा जब अनुशासन हुन्छ र त्यो अनुशासनबाट देशले अगाडि बढ्ने हो। कुनै पनि ठाउँमा विधिको शासन नभए पनि त्यो ठाउँ गाह्रो हुन्छ। त्यसैले लोकतन्त्रमा जनताले धेरै कुरा पाएको छ। यहाँले अब के खोज्नु, सबै कुरोको स्पष्ट र प्रश्न स्पष्ट होस् न पहिला।
जबकि लोकतन्त्रमा घाँस बाँस कपासको ग्यारेन्टी हुनुपर्छ भन्ने गरिन्छ, तर यतिखेर हामी कोरोना महामारीको सङ्कटमा छौँ। गत वर्षदेखि, 1 वर्षदेखि कोरोनाको सङ्कटमा छौँ। कोरोनाको सङ्कटमा जनताले सिटामोल समेत नपाइरहेको भन्ने खबरहरू यहाँहरूले पनि पढिरहनु भएको होला, हामीले पनि सम्प्रेषणहरू गरिरहेका छौँ। सामान्य नागरिकले चाहिँ लोकतन्त्रमा के पाएका छन् त? पाउनेले होला, पहुँचको भरमा पाएका होला। लोकतन्त्रमा पनि पहुँच हुनेहरूले अलि बढी नै पाएका होलान् र जसले पाएका छन् ती पाउनेहरूले सन्तुष्टि पनि जनाएका होलान्, आत्मसन्तुष्ट पनि गरिरहेका होलान्। जसको सदा सहायता छ, आस्था छ, विचार छ, उनीहरूले आत्मसन्तुष्टि पनि गरिरहेका होलान्। तर सामान्य नागरिक जो बिहान बेलुका खाने मान्छे, बिहान बेलुका चाहिँ ज्यालादारीमा काम गर्ने मान्छेले लोकतन्त्र आएपछि चाहिँ के पाए?
अनि एउटा कुरा कस्तो छ भने, लोकतन्त्र भन्ने बित्तिकै जनताले कामै गर्न नगर्नु पर्ने, जनताले केही गर्ने नपर्ने, आफै घर बसी बसी सबै कुराहरू पाउनु पर्ने कुरा पनि होइन के। लोकतन्त्र भनेको एउटा आफैमा शासन पद्धति हो, जहाँ कि एउटा देश एउटा सिस्टमले हिँड्छ र त्यहाँनिर व्यक्ति हुँदा पनि विधि विधि महत्त्वपूर्ण हुन्छ. तर पछिल्लो समयमा संसारभरि कोरोना महामारीले जुन एउटा पीडा दिएको छ त्यो पीडाबाट नेपाल पनि अछुतो रहन सकेको छैन. जहाँसम्म कुरा छ कोरोनाको बारेमा, अब यहाँले भन्नुभयो सामान्य नागरिक, सामान्य नागरिक त जहिले पनि काम गरेर खानुपर्ने स्थिति छ, होइन, काम गरेर खानुपर्ने स्थिति छ, राज्यको दायित्व हुन्छ. तर विषम परिस्थितिमा महामारीको बेलामा केही कुरामा जनतालाई सामान्य कुराहरू जुन हाम्रो संविधानमा लेखेको नैसर्गिक अधिकार भनेर चाहिँ स्वास्थ्य शिक्षा क्षेत्रको जुन हेर्नुपर्ने कुरा छ त्यो कुरा हेर्नुपर्ने ग्यारेन्टी सरकारको हो, संविधानले दिएको कुराहरू हो, त्यो हेर्नुपर्छ. तर दुर्भाग्य छ नेपालको यसले अहिलेको विषम परिस्थितिमा कोरोना महामारीदेखि त्यो बेलादेखि केही कुराहरू राज्यले पुर्याउन सकिरहेको छैन. धन्य छ हाम्रो नेपाली जनता जो आफैमा सचेत छन्, आफैले धेरै मिहिनेत गरेर आफैले आफ्नो जीव ज्यानको रक्षा गरिरहेका छन्। र अर्को कुरा के छ भने राजनीति विकृति बढ्दै गएको छ समाजमा अहिले. कस्तो छ भने विधि आफैमा लोकतान्त्रिक विधि व्यवस्था राम्रो छ, तर व्यक्ति व्यक्तिको चरित्र व्यक्तिको प्रवृत्तिले गर्दा आज मुलुकले दुःख पाइरहेको छ. अब यहाँहरूले हेर्न सक्नुहुन्छ राजनीतिक दलहरू, राजनीतिक दलमा पनि अहिले यहाँहरूलाई तत्काल हुन्छ, यहाँहरूलाई थाहा छ नेपालको सन्दर्भमा पोलिटिकल पार्टीहरूले आफैले एउटा नेपाली जनताले म्यान्डेट दिएर कम्युनिस्ट पार्टीलाई जुन चाहिँ तिमीले तत्कालीन अवस्थामा एमाले र माओवादी मिलेको थियो उहाँहरूलाई बहुत दुईटै बङ्गो दिएर लगभग लगभग दुईटै बङ्गो दिएर पठाएकै हो. तर यो सत्ताको खिचिलोमा हेर्नुहोस् आज कस्तो के भन्छ यसलाई हाम्रो यता भोजपुरी भाषामा छियाले त भन्छ नि, यस्तो नराम्रो तल्लो स्तरमा नेपालको राजनीतिलाई पुर्याएको छ. कहिले कहिले त डर लाग्छ हामीलाई निरजी लोकतन्त्र व्यवस्थामाथि नै यो गलत प्रवृत्तिहरू हावी हुँदै गइरहेको हामीलाई त्यो भान हुन गइरहेको छ. कहिले काहीँ हामीलाई के लाग्छ भने राजनीति दल जोसुकै आउन्, एउटा जनताले सम्मान गरेर भोट दिएपछि जितेपछि एउटा शासन व्यवस्थातिर जान्छ. तर अहिले यो नेताहरूको व्यक्तिगत सबैलाई नभनौँ केही गलत प्रवृत्तिको नेताहरूको व्यक्तिगत चरित्र प्रवृत्ति हेर्दाखेरि लोकतान्त्रिक व्यवस्थामाथि नै उहाँहरूले यो कुनै षड्यन्त्र गरिरहेको जस्तो आभास हुन आउँछ.
ती गलत चरित्र भएका व्यक्तिहरू को को हुन सक्छन् त, यहाँहरूले नाम पनि भन्न सक्नुहुन्ला नि?
नाम त अब के भने तपाईँ तत्कालीन अवस्थामा त अहिले तपाईँ एक्जाम्पलकै छ नि, तत्कालीन प्रधानमन्त्री केपी ओलीजीको काम गर्ने तरिका हेर्नुहोस्, होइन, सामान्य राष्ट्रपतिको बारेमा पनि हामी के भन्नु, तपाईँ हामीले हेरेकै छौँ उहाँले सिपाही जोडेको संसदीय यो संसद विघटनको केसमा पनि हेर्नुहोस् अदालतले फिर्ता गरेको छ. यो कुराहरू कस्तो हुन्छ भने कहीँ न कहीँ व्यवस्थामाथि गलत नियम, कुनै खेलको नियम हुन्छ नि, जस्तो तपाईँ फुटबलै खेल्नुहुन्छ एकछिनलाई, नियम त छ नि, होइन, यतिजना प्लेयर यो साइडमा खेल्ने, दुईजना प्लेयर साइडमा खेल्ने, को अगाडि खेल्ने, को पछाडि खेल्ने, रेफ्री हुन्छ, त्यो सबै त्यो नियम भन्दाखेरि चाहिँ खेल बिग्रिन्छ नि. त्यस्तै हो कि लोकतन्त्रमा यो शासन व्यवस्था राम्रोसँग नचल्यो भने बिग्रिन्छ. बाहिर दर्शकले कसरी राम्रो खेल्यो भने ताली बजाउँछन्, राम्रोसँग नखेल्यो भने कसरी थुतु पनि गर्छ नि दर्शकले त नराम्रो पनि, त्यो किसिमले जनताले पनि सबै हेरिरहेछ. यस्तो विकृति अवस्था देखिएको छ नेपालमा अहिले, यो कुरा नहुनु पर्थ्यो भइरहेको छ र हुनु नहोस् भन्ने कुरा हाम्रो चाहना हो. तर तपाईँ हामी सचेत छौँ. अर्को एउटा सकारात्मक कुरा के छ भने नेपालमा नेपाली जनता यति सचेत छ अहिले, यो सबै कुराहरू पखर त चुनाव आउँछ नि त, चुनावमा तिमीलाई देखाउँछ हामी भन्ने कुरा मनमा मान्छेले बसेर बसेको छ. अब सिस्टमले विधिले जे हुन्छ हुन्छ नै, त्यस कारण लोकतान्त्रिक व्यवस्था आफैमा सुन्दर पक्ष हो. त लोकतान्त्रिक व्यवस्था आफै सुन्दर पक्ष भए तापनि एउटा नागरिकले हरेकले आफ्नो कर्तव्य निर्वाह त गर्नै पर्छ. पत्रकारले आफ्नो दायित्व निर्वाह गर्नै पर्यो, एज अ टिचर मैले आफ्नो दायित्व निर्वाह गर्नै पर्यो, एज अ जनरल ह्युमन बिङ उसले दायित्व निर्वाह गर्नै पर्यो.
होइन, लोकतन्त्र व्यवस्था त सुन्दर पक्ष हो, व्यवस्था सुन्दर पक्ष हो, फेरियो पनि व्यवस्था, तर व्यवस्था फेरिएर अवस्था उस्तै रह्यो भने त त्यसको के औचित्य रह्यो र होइन र?
व्यवस्था फेरिएर एउटा त्यस्तो भने नि, मैले तपाईँलाई एउटा क्रास्म्याटिक कुनै किसिमको एउटा लिडरसिप हुनु पर्थ्यो कि नेपालमा. व्यवस्था आफैमा राम्रो, तर एउटा लिडरसिप राम्रो नभयो भने बडा गाह्रो हुँदो रहेछ. एउटा क्रास्म्याटिक लिडरसिप भइदिएको भए आज तत्कालीन पार्टीहरूमा काङ्ग्रेसमा भनौँ, चाहे एमालेमा भनौँ, चाहे माओवादी भनौँ, चाहे फोरममा भनौँ, त्यस्तो लिडर भइदिएको देश कहाँबाट कहाँ पुग्थ्यो नि, होइन? कहीँ न कहीँ हामी यसो सोचौँ न, व्यक्तिमै कति समस्या देखियो क्या अहिले त आएर, व्यक्तिको चरित्रमा देखियो, त्यस्तो फिगर देखेन जसले असल नेतृत्व दिएर देश र समाजलाई एउटा ठुलो राम्रो कुरा गरेर अगाडि लैजाउँ भने देखिएन कि. कहीँ न कहीँ अब हामीले अब त्यो पोलिटिकल पार्टी सिद्धान्त भन्दा पनि अब मान्छेले के हेरिरहेको छ भने राम्रो चरित्र भएको मान्छेलाई अब हेर्नु, अब यसको दोषी पनि फेरि नेपाली जनता हो. हामी नेपाली जनता जसले पत्याएर हामीले भोट दिएको मान्छेहरू गएको हो नि माथि नेतृत्वमा राजनीति दल हामीले भोट दिएको नि जनता तपाईँ हामी सबैले दिएको नि भोट त्यो भोट प्राप्त उहाँहरू गएको अब उहाँहरूले त्यो जनताको भोटमा नि कुठाराघात गर्नुभयो विश्वासघात गर्नुभएको छ अहिले त यही समाजबाट जाँदो रहेछ कि नेता पनि नेता भनेको जस्तो समाज छ जनताको नागरिकको समाज त्यही समाजबाट जन्मेर नेताहरू जानु रहेछ त्यस कारण हामीले सबै कुरा चेन्ज गऱ्यौँ सबै कुरा चेन्ज ल्यायौँ नेपालमा गणतन्त्र पनि ल्यायौँ राजा ज्ञानेन्द्रलाई पनि हटायौँ तर केही कुराहरू आफूभित्रको गलत प्रवृत्ति आफूभित्रको गलत चरित्र गलत तरिकाहरूलाई हटाउन सकेको छैन क्या त्यो हटाउन जरुरी छ एकदमै आज लोकतन्त्र दिवसमा म सबै राजनीतिक दलका नेतृत्ववर्गलाई आफूमा सुधार गर्दै देशलाई पनि अगाडि बढाउनुहोस् भन्ने एउटा उपमा चाहन्छु आफ्नो शुभकामना व्यक्त गर्न चाहन्छु र हामी नागरिक पनि जो जहाँ छौँ जुन कर्तव्यमा छौँ जुन ड्युटीमा हामी गरिरहेको छौँ त्यो ड्युटी हामीले इमान्दारीपूर्वक गऱ्यो भने देश आफै एउटा बाटोमा अगाडि बढ्छ
रोशन सर यहाँले इमान्दारिताको कुरा गर्नुभयो हामी अहिले कोरोना महामारीको सङ्कटमा छौँ यतिखेर कोरोनाले चाहिँ हामी आफैले आफ्नो स्वास्थ्यलाई चाहिँ जोखिममा छ है भनेर हामी आफैले सोच्नुपर्ने ठाउँमा अरूले चाहिँ बाहिर ननिस्किनु मास्क लगाएर मात्र निस्किनु भिडभाड नगर्नु भनेर भनिरहेको अवस्थामा आफ्नो मृत्युप्रतिको त्यति इमान्दारी छैनौँ मृत्युको डर छैन हामीसँग होइन मृत्यु हुन्छ भन्ने र हाम्रो स्वास्थ्यको स्वास्थ्य चाहिँ जोखिममा छ भनेर त्यति इमान्दार छैनौँ भने अन्य कुरामा नेपाली समाज कहाँ इमान्दार देखिएला त सम्भव छ त्यो
तपाईँले पनि अब यस्तो हेर्नुहोस् अब समाज अब महामारी भनेको आफैमा कस्तो हुन्छ नि मान्छेको दैनिक लाइफ एउटा पहिला जुन चलिरहेको थियो त्यसलाई मोडियो के यो महामारीले गर्दा सामान्य कुरा हो एउटा मास्क लगाएर सतर्क भएर होइन घरमा पुग्ने बित्तिकै साबुन पानीले हात धोएर आफूलाई बचाउन सकिन्छ आफ्नो परिवारलाई बचाउन सकिन्छ छिमेकी समाजलाई बचाउन सकिन्छ यो कुरा थाहा छ मान्छेको नेचर जुन छ नि त्यो बारी बिग्रिएको हुनाले त्यो बेला बेलामा कहिले काहीँ अब के भन्छ जस्तो हाम्रो प्रहरीले भक्तले अस्ति मास्क नलगाउने शरीरमा फाइन गऱ्यो नि अब त्यसले एकछिन सुन्दाखेरि झट्ट राम्रो लागेन अब 10 रुपियाँको मास्क नलगाउने मान्छेलाई शरीरमा फाइन किन गऱ्यो होला तर यसो फेरि अर्को पत्र सोच्दाखेरि त्यही त्यसैको भोलिपल्टदेखि त्यो घन्टा गरिरहेमा यसो मैले वाच गरेको 100 मा 99 मान्छेले मास्क लगाएको थियो त हाम्रो जुन नेपाली जनताको पनि चरित्र जुन छ नि हामी केही कुराहरू कहिले काहीँ बिना फाइन जरिमाना नतिकन हामी मान्दैनौँ कि अब सामान्य कुरा हो नि जम्मा 10 रुपियाँ आज अझै तपाईँले होल्छ मैले 2 रुपियाँ मास्क पाउँछ त्यो मास्क रेट बढी पर्दैन होइन त्यति कुरा पनि नगरेपछि अब राज्यले गर्ने दायित्व आफ्नो ठाउँमा सबै छ राज्यले गर्छ राम्रो ठाउँमा छ जस्तो एउटा सामान्य घर परिवारमा अभिभावकले गर्ने दायित्व अभिभावकलाई पनि टेन्सन हुन्छ नि घरको त आज बेटा के खाने के छ छैन यता औषधि त्यो चिन्ता हुन्छ अभिभावक त्यस्तै तर परिवार गर्ने सदस्यले पनि आफ्नो सामान्य दायित्व त निर्वाह गरिदिनुपर्छ नि त्यसै गरी नेपाल एउटा परिवार हो नि जनताले आफ्नो दायित्व कम्तीमा मास्क लगाइदिने अब थाहा छ हामी गरिब मुलुक हो हामीसँग त भ्याक्सिन गर्ने उत्पादन गर्ने क्षमता छ हामीले प्रशासन माग्नै पर्ने हुन्छ होइन अब त्यो भारतसँग मागौँ चाइनासँग मागौँ अन्य देशसँग अन्य मुलुकसँग मागौँ हामीले त मागेर ल्याउने हो नि हामीले त्यो क्षमता पनि छैन त्यो स्थितिमा अनि फेरि कोरोनाको औषधि जो बिचरा जो देशहरूले हामीलाई दिइरहनु भएको छ त्यो देशमा आफै जनसङ्ख्या बढी छ त्यहाँ आफै उहाँलाई चाहिन्छ जसले पनि पहिला आफ्नो नागरिकलाई बचाउँछ अनि अन्य देशमा तपाईँको भ्याक्सिन दिने हो यो स्थितिमा त हामीसँग सतर्कता बाहेक मैले भन्छु नि म मास्क पनि भन्दा पनि सतर्कता र सचेतता बाहेक हामीसँग कुनै औषधि छैन अहिले त्यो हिसाबमा हामीले अब नागरिक अब यसमा फेरि जोडिएर कहाँ आउँछ भने शिक्षा यो 15 वर्षमा लोकतन्त्र भन्दा पनि अझै प्रजातन्त्र दिवस हामी पहिला मनाउँथ्यौँ फागुन 7 गते सुरुदेखि नै यो कहीँ न कहीँ राज्यले शिक्षा स्वास्थ्य किन महत्त्वपूर्ण भन्छौँ शिक्षा र स्वास्थ्य जहिले पनि महत्त्वपूर्ण हुन्छ राज्यको लागि यो कहीँ न कहीँ चेतनाको कमी किनभने शिक्षाले नै मान्छेलाई अगाडि बढाउने हो नि हरेक कुरामा त्यसैले यहाँ कहीँ न कहीँ हाम्रो अब चेतनाको कमी भएको छ शिक्षाको कमी भएको हुनाले भएको हो अलिकति
तर शिक्षा र चेतनाको कुरा भन्दा फेरि पनि हामी 1 वर्ष त यो पीडामा गुज्रिएका छौँ 1 वर्ष अगाडिदेखि यो अवस्थामा हामी आइरहेका छौँ त्यतिखेरसम्म मान्छेको चेत नखुल्नु भनेको त अब केले चाहिँ चेत खुल्न सक्ला त यो पनि त फेरि एउटा चाहिँ प्रश्न आउन सक्छ मान्छेको 1 वर्षसम्म चाहिँ लगातार कोरोनाले सङ्क्रमणले चाहिँ मान्छेले हरेक मान्छेलाई पीडा दिएको छ बिहान बेलुका खाने मान्छेलाई त अलग पीडा छ अथवा पैसा हुने मान्छेको पनि चाहिँ ज्यान गुमाएका परिवारको सदस्यको ज्यान गुमाएका पीडाहरू छन् ती पीडाहरू हुँदाहुँदै पनि अझै पनि सचेत भएन भने अब नागरिक कहिले सचेत हुने
अब कहिले सचेत हुने भन्दाखेरि के हुन्छ जब पढ्छ तब मान्छेले आफै भोग्छ कि अब ह्युमन नेचर यो अब अब यसलाई के भन्ने, कहाँसम्म लैजाउनु भन्ने तपाईँको, त्यस्तो जस्तो त्यस्तो अमेरिका जस्तो मुलुकमा पनि जहाँ मैले मान्छे एकदमै सचेत छन्, शिक्षित छन् होइन, धेरै हाम्रो नेपालको तुलनामा त्यहाँ त यस्तो महामारीले उग्र रूप लियो. अब हामी जस्तो सानो मुलुक सधैँ झन् फेरि छिमेकमा भारत जस्तो विशाल देश छ, त्यहाँ अहिले आएर फेरि त्यो अनकन्ट्रोल, त्यो कन्ट्रोल नहुने अवस्थामा देश राज्य गइसकेको छ हेर्नुहोस् न. अब यसलाई के भन्ने, अब तपाईँले अब यो लोकतन्त्र भएको मुलुकमा तपाईँले पुरै त्यो भेडा बाका जस्तो जनतालाई पिटेर मातेर बाँधेर माछा भन्न सक्नु हुँदैन. चिनले तपाईँले चाइनाको न्युज सुन्न पाउनु हुँदैन कहिले पनि, के भयो कसो भयो, तपाईँले भारतको डेली न्युज सुन्न पाउनुहुन्छ, यहाँ यसो भयो उसो भयो भनेर. कहिले के हुन्छ लोकतन्त्रमा त्यहाँ सूचना सम्प्रेषणको अधिकार छ, तपाईँको सानो सानो कुरा पनि सुन्न पाउनुहुन्छ, यता छेउको छिमेकीको सुन्न पाउनु हुन्न. तर के छ भने अब केलाई के भन्ने, अब यसलाई भनौँ न, अब यसमा नागरिक आफै सचेत हुनै पर्छ होइन, कुनै उपाय छैन. र कोरोनाको महामारीमा राज्यले गर्नुपर्ने दायित्व कतिको गरिरहेको छैन, यहाँहरू पत्रकार हुनुहुन्छ, आफ्नै मूल्याङ्कन गर्नुहोस्.
यहाँहरू पनि बुद्धिजीवी हुनुहुन्छ, यहाँहरूले पनि मूल्याङ्कन गरिरहनु भएको होला, त्यसैले आज लोकतन्त्रको दिवसमा मैले यहाँलाई बोलाएको नै त्यसैको लागि हो कि अबको जनताले चाहिँ, सामान्य जनताले के पाए, कति गुमाए, हामी जाने बुझेका मान्छेहरूले त कसैले भनिदिउँला पाएकै छैनौँ, कसैले भनिदिउँला धेरै पाएको छ. यहाँले अघि पनि भन्नुभयो लोकतन्त्र सुन्दर पक्ष हो, धेरै व्यवस्थाहरू चाहिँ राम्रो आएको छ भनेर भन्नुभयो. यो व्यवस्था राम्रो आउँदाखेरि सामान्य आम नागरिकले चाहिँ के पाए, कति गुमाए, अथवा उनीहरूले अहिलेसम्म लोकतन्त्रको अनुभूति गर्न पाएका छ कि छैनन् भनेर यहाँहरूसँग गफ गर्न मैले आज यहाँलाई जोडेँ.
होइन, राज्यको दायित्व त आफूसँग सधैँ जानु, राज्य त पुरै फेलियर भइसकेको छ हाम्रो. हाम्रो राज्य कोरोना आएदेखि नै राज्यमा शासन गर्ने अहिलेको नेतृत्ववर्ग पुरै फेलियर भइसक्नु भएको छ. तापनि अब राज्यकै भर परेर पनि बस्नु हुँदैन, हामीले मैले भन्न खोजेको त्यो हो. राज्य फेलियर भयो हुँदैमा राज्यले गर्ने पनि दायित्व राज्यले गरिरहेको छैन, त्यो त हाम्रो नजरबाट उनीहरू पुरै फेलियर छन्. तर एज अ नागरिक सामान्य कुराहरू हामीले गर्नुपर्छ भन्ने कुरा हो, कोरोना महामारीमा बस्नको लागि. अब जस्तो अब अहिले भ्याक्सिनको कुरा आउँछ होइन, पहिले गएर भ्याक्सिन लगाउनुपर्छ, भ्याक्सिन लगाइसकेको छ. तर अब जसलाई राज्यले पनि बिस्तारै दिइरहेको थियो, पहिला 60 वर्षभन्दा माथि भन्यो, त्यसरी यो एउटा सिस्टममा गइरहेको थियो, अहिले आएर 40 माथि भनेको छ. अहिले त तपाईँको बच्चा अहिले पाएकै छैन भ्याक्सिन, अहिलेसम्म स्कुलले बच्चाहरूले त स्कुल भ्याक्सिनको त के भन्छ उसले केही पाएको छैन, उनीहरू ज्यादातिको जोखिमै छ. जबकि अहिले स्कुलको बच्चाहरू, शिक्षकहरू धेरै अहिले प्रभावित हुनुहुन्छ उहाँहरू. अब यसमा नागरिक आफैमा सचेत हुनु बाहेक हुनु पाएको छैन. कोरोना महामारी आफैमा महामारीमा फेरि कस्तो हुन्छ भने तपाईँले राम्रो गर्दा गर्दा पनि जति गर्दा पनि त्यो गाह्रो हुन्छ, त्यसैले त यसको नाम महामारी हुन्छ क्या, सामान्य रोग र यसमा फरक हुन्छ तपाईँको. हजुर हजुर भन्नुहोस्,
हुन्छ. यहाँलाई समर समाजको लागि धेरै धेरै धन्यवाद.
ल ल, यहाँलाई पनि धेरै धन्यवाद छ, समय दिएर बोलाउनु भयो, आफ्नो विचार राख्नु व्यक्त गर्ने मौका दिनुभयो. लोकतन्त्र दिवसमा म तपाईँको रेडियो मार्फत 9 FM मात्र एउटै कुरा भन्न चाहन्छु कि व्यवस्था, लोकतान्त्रिक व्यवस्था हाम्रोमा उत्तम व्यवस्था हो, सर्वोत्कृष्ट व्यवस्था हो. तर राजनीतिक नेतृत्वमा रहेका नेतृत्व व्यक्तित्वहरूले आफ्नो चरित्र प्रवृत्तिलाई जबसम्म सुधार गर्नु हुँदैन, राज्यले देशले सुख पाउँदैन, देश अगाडि बढ्न पाउँदैन. धन्यवाद.
हजुर हुन्छ, धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो रोशन लामिछाने, प्राध्यापक हुनुहुन्थ्यो अथवा शिक्षक पेसामा, अध्यापन पेसामा रहनुभएको थियो, ठाकुराम क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख पनि हुनुहुन्थ्यो. लोकतन्त्रमा खास गरी सामान्य जनताले के पाए, लोकतन्त्रको उपलब्धि के रह्यो भन्ने विषयमा हामीले समीक्षा गऱ्यौँ. कार्यक्रमको समय सकिएको छ, भोलि बिहान फेरि अर्को विषय र सन्दर्भका साथ हामी उपस्थित हुने नै छौँ. तबसम्मका लागि प्रविधिका आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटे बिदा हुन्छु. नमस्कार.